सामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, लामो संघर्ष र बलिदानपछि अन्तत 2072 साल असोज 3 गते जारी भएको नेपालको संविधान आजबाट 8 वर्ष पूरा गरी 9 वर्षमा प्रवेश गरेको छ। संविधान दिवसको यस पावन अवसरमा रेडियो नेपाल समस्त श्रोताहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ। द्वितीय पटकको निर्वाचनबाट गठित संविधान सभाले निर्माण गरेको संविधान एउटा गतिशील र परिवर्तनीय दस्तावेजका रूपमा ग्रहण गर्दै मुलुकलाई समाजवादतर्फ उन्मुख यो संविधान कार्यान्वयनका 8 वर्ष कस्तो रह्यो, समय सापेक्ष यसमा के कस्ता संशोधन र परिमार्जनको आवश्यक छ र कार्यान्वयनको दृष्टिले यो कतिको सफल र व्यावहारिक संविधान हो त भन्ने आम जिज्ञासा मेटाउन आजको अन्तर्सम्वादमा हामी संविधान र कानूनका ज्ञाता एवं सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम खेसीसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार, स्वागत छ श्रीमान रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
धन्यवाद, नमस्ते।
अब आज संविधान दिवसको अवसरमा सर्वप्रथम यहाँ लगायत सबैमा हामी हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौ र विशेष गरी संविधान चाहिँ एउटा कानून नियमसँग बढ़ी सम्बन्धित विषय भएको कारणले पनि केही मूलभूत कुराहरूमा हामी केन्द्रित रहेर कुराकानी गर्नेछौ। यो 8 वर्षको अवधिलाई हामी कसरी मूल्याङ्कन गर्न सक्छौ, हामीले के अनुभव गर्यौं, कतिको परिपक्व र व्यवहारिक छ हाम्रो संविधान, यहीँबाट कुराकानी शुरू गरौं श्रीमान।
हजुर, हस्। यो संविधान यो असाध्यै राम्रो छ तपाईँको। योभन्दा अगाडिको पहिलो संविधान 46 सालको पनि त्यति नै राम्रो थियो। 46 सालको जानुपर्ने कारण थिएन, किनभनेदेखि त्यो भारतको संविधान निर्माता अम्बेदकर भन्ने एकजना विद्वान हुनुहुन्थ्यो, संविधानविद। उहाँ बेलायतमा पढेको, कोलोनीको पालनमा ब्रिटिस एजुकेसन पाएका, उहाँको अध्यक्षतामा मस्यौदा भएको थियो। उहाँले के भन्नुभएको थियो भनेदेखि यो संविधान भनेको चिज यस्तो हो, राम्रो भए पनि यदि नेताहरू खराब भयो भने यो संविधान खत्तम हुन्छ, संविधान नराम्रो भए पनि नेताहरू राम्रो भयो भने यो संविधान राम्रो हुन्छ भन्नुभएको थियो। त्यो तपाईँको यहाँ लागू हुन्छ। किनभने तपाईँ हेर्नुहोस् त, हाम्रो पनि फेडरल स्ट्रक्चर, अमेरिकाको फेडरल स्ट्रक्चर, अमेरिकाको संविधान 250 वर्ष चाहिँ भयो, त्यो एकदम धेरै छोटो छ, धेरै सानो छ। त्यहाँका नेता, त्यहाँको प्रेसिडेन्ट, त्यहाँको हाउस अफ रिप्रेजेन्टेटिभको प्रतिनिधि, सिनेटको प्रतिनिधि सबै इमान्दार, वफादार, देशभक्त, भ्रष्टाचार विरोधी भए त्यो संविधान आज 250 वर्ष टिकिरहेछ। त्यसको मात्र 29 संशोधन मात्रै भयो। संविधानलाई कहिले पनि दोष दिँदैनन्, संविधान केही पर्यो भनेदेखि संशोधन गर्छन् तर त्यसलाई दोष दिँदैनन्। हाम्रो ठिक विपरीत भयो। आज हामी तपाईँले भनिहाल्नुभयो 9 वर्षमा प्रवेश गर्दैछौँ। यो 9 वर्षको शिशु संविधान छ, बालक छ, यो यसलाई स्याहार्ने बेला छ। यो 9 वर्ष 8 वर्षको बच्चालाई बाबामा यदि राम्रो बाबामा परे, विद्वान परे, शिक्षित परे भने त्यो बच्चा हुर्किन्छ। यदि त्यो बच्चाको 8-9 वर्षको बच्चाको बाबामा जाने जडिया परे, यस्तो परे भने बिग्रिन्छ त्यो। हाम्रो अहिले के भन्छ तपाईँको, संविधानलाई दोष दिने कुनै ठाउँै छैन, किनभने यसले 26-27 अरब खर्च गर्यो, 600 जनाले 8 वर्ष लगाए, त्यति लाग्नु पर्दैन थियो। तर त्यो गरे तापनि यिनीहरूले हाम्रो 600 जनालाई हामी फाउन्डिङ फादर भन्नुपर्छ यिनीहरूलाई। संविधान चाहिँ राम्रो दिए, कसरी दिए भने तपाईँको संविधान भनेको र इन्डियाको कन्स्टिट्युसन बनाउँदा भनेको छ सुप्रिम कोर्टले, संविधान कुनै पनि देशको पेटेन्ट राइट हुँदैन, सार्न सकिन्छ भनेर भनेको छ। त्यस्तै यो संविधान सार्नु कुनै गलत होइन, अमेरिकाको सारियो, बेलायतको सारियो, इन्डियाको सारियो, अनि मानवाधिकार सम्बन्धी सारियो, बडो राम्रो छ। तर समस्या के पर्यो भने उद्घोषमा तपाईँले भन्नुभएको थियो 8 वर्ष कस्तो छ भनेर प्रश्न गर्नुभएको थियो, संविधान अति राम्रो छ तर यसको कार्यकर्ता, यसको खेलौनेहरू चाहिँ नि अति नराम्रो परे, पदको ज्यादै लोभी परे, राजनीति फोहोरी पर्यो। तपाईँलाई उदाहरण दिउँ के भने हेर्नुहोस्, 8 वर्षमा त्यो संविधान चलाउनै पर्दैन, यसको अक्षरशः पालना गरेर कार्यान्वयन गर्नुपर्ने हो। दुईचोटि संसद विघटन गरे, विघटन किन गरे भने तपाईँले मिडियामा आएर थियो, तपाईँले पनि पढ्नुभयो होला, मैले पनि पढेँ। के भने भनेदेखि नफुटाएको भएदेखि मेरो पार्टी ध्वस्त हुन्छ भनेर भने, नेकपाको एमाले भने हेर्नुहोस् संसद विघटन गर्ने आफ्नो पार्टी जोगाउनुलाई प्राथमिकता के, पहिला देश हुनुपर्ने, पहिला राष्ट्र हुनुपर्ने, त्यसपछि अनि त्यहाँबाट दल हुनुपर्ने हो नि, या त पहिला दल त्यसपछि राष्ट्र भयो। अनि यो खतरा यदि कहीँबाट छ भने तपाईँको तपाईँ जनताबाट छैन। हेर, जनताले संविधानबाट के आश गर्छन् भने क्या, अधिकार कसरी पाइन्छ त्यो आश गर्छन्, नागरिकता कसरी पाइन्छ त्यो आश गर्छन्, कार्यपालिकालाई कति अधिकार दिएको छ त्यो आश गर्छन्, न्यायपालिका कति स्वतन्त्र बनायो त्यो आश गर्छन्, संसद कानुन बनाउनमा कति सक्षम छन् त्यो आश गर्छन्। अनि त्यसपछि के भन्छन् तपाईँको, हाम्रो यो संशोधन गर्ने प्रक्रियाहरू आश गर्छन्, अनि स्थायित्व कतिको दिएको छ, अनि आर्थिक विकास कति मद्दत गर्छ, यति हेरिन्छ। अहिलेको संविधान त्यो सबै दिएको छ, एउटा तपाईँलाई थाहा होला के भने नेपालीमा नाच्न नगाने आँगन टेढो भन्छन्, इङ्ग्लिसमा ब्याड कार्पेन्टर क्वाल स्विचेस टुल्स भन्छन्। जो सिकर्मी छ नि काठका काम गर्ने त्यो आफू जान्दैन अनि त्यहाँबाट त्यसले त्यो उसको उसको त्यो टुल्सहरूलाई दोष दिन्छ, नाच्न नजाने मान्छेलाई कस्तो बाङ्गो चोक रहेछ भनेर दोष दिन्छ। यहाँ त्यही भइरहेछ। संविधान तपाईँको दुईचोटि विघटन गर्नुपर्ने कुनै कारणै थिएन, कारण नभएको त सर्वसाधारणले देखाइदियो नि। दुवैचोटि विघटन गरिदियो, गरिदिएपछि फेरि त्यो विघटन गर्ने नेताले के भन्दै तपाईँको हेर्नुहोस् मेरो संसद विघटन गर्ने मलाई हराउने पाँचैजना महाभियोग लगाउँछ भनेर उता स्वतन्त्र नयाँ पक्राट दखल दिएर पुगे। यी सबै के भने तपाईँको यिनीहरू सूचक हुन् यो संविधानलाई राम्रो संविधान के हेर्नुहोस्। जति संविधान फेर्यो देश उति अस्थायित्व हुन्छ। आज अमेरिका तपाईँको चन्द्रमामा पुगेर आज संसारमा सबभन्दा उत्कृष्ट देश, सबै मान्छे त्यहाँ जान किन चाहन्छन् भन्दाखेरि त्यहाँको त्यही तपाईँको 250 वर्ष अगाडिको सानो छोटो संविधानले गर्दा हो नि। त्यसले 50 अमेरिकाको राज्यलाई एकताको सुदृढमा बाँधेको छ। हेर्नुहोस् हाम्रो यो अहिलेको संविधानले एकताको सुदृढमा बाँध्न खोज्दैछ, तर नेताहरूले के भने तपाईँको त्यो किताब काट गरेर त्यो अमेरिकाको संविधानले सात किट्टा भरायो नि, त्यसले अमेरिका 50 स्वतन्त्र राज्यको एकता सुदृढमा बाँध्यो संविधानले। हाम्रो चाहिँ नेताहरूले के भने सात किट्टा काट गरेर एकताको सुदृढ फुटाएर सात टुक्रालाई भन्ने एउटा डर छ तपाईँको। त्यसमा अहिलेसम्म हामीले जति अनुभव गर्यो 8 वर्षमा नि, अति राम्रो संविधान तर अति थोरै राजनीति, अति हेर्नुहोस् एउटा इङ्ग्लिसमा डेड वुड भन्छ क्या, डेड वुड भनेको के भन्छ तपाईँको त्यो जङ्गलमा काठहरू हुन्छ त्यो त्यसलाई काटेर मरेर गएपछि त्यसले फल दिँदैन, त्यसले ठाउँ मात्रै रखवाई गर्छ। हाम्रो संविधानको यदि कहाँबाट कुनै दिन खतरा र घातक छ भने नि हाम्रो डेड वुड पदको लोभी नेताहरू अनि त्यहाँबाट फोहोरी राजनीति खतरा छ। नत्र के भने हेर्नुहोस् अहिले शिक्षित मान्छे, संविधानलाई मान्छे, देश विकास गर्नुपर्छ भन्ने मान्छे, अनि हाम्रो नजिकको दायाँ बायाँको उत्तर दक्षिणका सिविल कति प्रगति भइसक्यो, हामी तिनीहरूको दाँजोमा पुग्नुपर्छ। हामी जस्तै सानो देश 48 गठन भयो, इजरायल कति भइसक्यो, जापान तपाईँको वर्ल्ड वार 2 ध्वस्त भएको थियो, परमाणु बमले ध्वस्त पारेको थियो, कोरिया लडाइँले ध्वस्त भइरहेको, हाम्रै नजिकको भियतनाम कस्तो ध्वस्त भइरहेको 70s त्यो कति प्रगति गरिसक्यो। हाम्रो नेतामा अलिकति पनि ज्ञान भइदियो नि त्यस्ता नेता चाहिँ त्यहाँ गइदिएर गर्ने हो भने चाहिँ यो संविधानले राम्रो काम दिन्छ, यो संविधान 200 वर्ष टिक्न सक्छ। तर हेर्नुहोस् बट तर के भन्दा तपाईँको आज तपाईँको लागू भइसकेपछि दुईटा नेताहरूले राज गरेर फेरि अझ आश गरिरहेका छन् डेडवुडहरू, यिनीहरूलाई म डेडवुड भन्ने गर्छु, किनभने यिनीहरू केही पनि उत्पादन गर्दैन, यिनीहरू त्यो खालि जरा मात्र हो, यिनीहरू फल दिँदैन। अब यो हाम्रो संविधानलाई कुनै घातक छ, तपाईँ हामी नागरिकबाट छैन, हामी नागरिकको संविधानबाट सन्तुष्ट छौँ, किन तपाईँ हामीलाई चाहिने के भने मौलिक अधिकार हो नि, दिएकै छ नि, मौलिक अधिकार हनन गर्यो भने सर्वोच्च छ नि, त्यसले अधिकार प्रचलन गराइदिन्छ नि। त्यसै के भने 5 वर्षको त सरकार त टिक्ने छ नि राम्रो गर्यो भने त, संसारमा जहाँ पनि 5 वर्ष हो, अमेरिकामा त 4 वर्ष छ। त्यस कारण न्यायपालिका स्वतन्त्र छ, मिडियालाई चेक गर्न पाइँदैन, त मिडिया अति इम्पोर्टेन्ट हो, त्यसलाई चेक गर्न पाइँदैन, सबै चिज दिएको छ हेर्नुहोस् यहाँ, नदी पुरै छैन, त्यसमा कमी नै छैन।
संविधानमा
मैले काम गरेको 2-4 वर्ष भयो, त्यो काम गर्दा म के देख्छु भने तपाईँको अहिले त सब्सक्रिप्ट गर्न आवश्यकता पर्दैन
हेर्नुहोस्को आशय। हजुर मैले यहाँ अलिकति रोकिहालेँ, श्रीमानको आशय बुझ्दाखेरि जुन दस्तावेज तयार भएको छ त्यो आफैमा समस्या होइन, तर यसको कार्यान्वयनका लागि जो जिम्मेवार छन् र मूलत राज्य सत्ता सञ्चालन गर्ने राजनैतिक दलका नेताहरू अथवा सरकारमा जुन दल पुगेर चाहिँ सरकार सञ्चालन गर्छ, उहाँहरूकै गतिविधि, उहाँहरूकै आशय, उहाँहरूकै चाहिँ नियतमाथि नै मात्रै एउटा खतराको प्रश्न हो भन्ने यहाँको आशय बुझियो। अब यति भनिरहँदाखेरि पनि अहिले कतिपय राजनीतिक पंक्तिमा मानिसहरू चाहिँ यो संविधानै हामी मान्दैनौ, हामी अर्को संविधानको लागि, अर्को आन्दोलनको लागि हामी तयार गर्नुपर्छ, त्यसकारण अहिले यो संविधानले नेपालको समस्या समाधान गर्दैन भन्नुको अर्थ प्राविधिक रूपबाट जुन एउटा चाहिँ यसको विशेषताको यहाँले चर्चा गर्नुभयो, खालि अब यसको इन्टरप्रिटेशन मात्रै दल पछि फरक पर्दै जाने भयो, जसलाई जस्तो किसिमको सहुलियत चाहिएको छ त्यस्तै प्रकारको संविधान हुनु पर्यो, कसैलाई धर्मनिरपेक्ष हटाउनु पर्यो, कसैलाई राजतन्त्र फेरि फर्काउनु पर्यो, अथवा कसैलाई अर्को कुनै एउटा चाहिँ राजनीतिक पद्धति निर्माण गर्नु पर्यो, अथवा बीचमा आएका छन् संघीयता खारेज गर्नु पर्यो, यी विरोधाभासका कुराहरूलाई चाहिँ आगामी दिनमा हामी कसरी सम्हालेर अगाडि लिएर जान सकौंला, के हामी सम्हाल्न सक्ने स्थितिमा छौं अहिले?
तपाईँले भनेर ठिक हो, राजतन्त्र फर्काउने धर्मनिरपेक्ष, यो के प्रजातन्त्रको ब्युटी नै के भनेदेखि आफ्नो इच्छा एक्सप्रेस गर्न पाउनुपर्छ क्या, नत्र त पञ्चायत भइगयो नि, पञ्चायतमा तपाईँको पञ्चायती व्यवस्था बाहेक बौद्धले व्यवस्था कुरा गर्ने त अराष्ट्रिय तत्त्व हुन्थ्यो, अहिलेको त त्यो होइन नि, अहिलेको ब्युटी त के भने यति नै बोल न, तिमी कानुन नतोड, अरूको सेन्टिमिटरमा तिमी छोड नपर्याउ, सरकारले बनाइदिएको 360 डिग्रीका कानुनहरू छन् त्यसलाई उल्लङ्घन नगर, तिम्रो आफ्नो बोल्ने स्वतन्त्र बोल भनेर भने हो क्या त्यो. त्यस कारण कसरी होइन, मलाई त राजतन्त्र चाहियो भने उसको उसको इच्छा हो त्यो, बोल्न दिनुपर्छ, बोल्न पाउनुपर्छ. मलाई हिन्दू धर्म नै चाहियो भन्नु पाउँछन् अरूले, पाउनुपर्छ. त्यस कारण अब भनौँ अहिलेको एउटा के तपाईँले भनेको कुरोमा के फरक छ भने, तपाईँको आजभन्दा 8 वर्ष अगाडि जुन बेला संविधान लागू भएको थियो, लागू हुँदा के गर्यो भने तपाईँको आतसबाजी उडाएर ठुलो सम्मेलन गरेर त्यहाँ ठुलो लडाइँ जितेको जस्तो गरिएको थियो. जबकि त्यति बेलै के थियो भने तपाईँको तराईको मधेसको पार्टीहरू यसलाई चित्त बुझाएका थिएनन्. त्यहाँ तपाईँ हाम्रो मिडिया पल्टाएर पनि थाहा हुन्छ, संशोधन गरिदिन्छु भनेर आश्वासन दिएको पनि थिए. तर त्यो आश्वासन किन दिएको, त्यो हतार गरेर किन लिएर आएको, उनीहरूको इच्छा किन, उनीहरूले मागेको कुरो किन त्यहाँ नराखिदिएको, अनि आश्वासन दिएपछि किन पुरा नगरेको, यी कुरो त उठिहाल्छ नि तपाईँको. त्यो जुन त्यो अपुरो वास्तवमा त्यहाँ हतार गरेर ल्यायो नि, हतार गरेर ल्यायो, उनीहरूको गरिएन. किनभने उनीहरूलाई पनि लाज भएन, भत्ता प्रशस्ती खाइसक्यो, 8 वर्ष लागिसक्यो. जबकि इन्डियाको सबभन्दा लामो संविधान हो, 2 वर्ष 9 महिनामा तयार भएको थियो. हाम्रोमा छोटो संविधानलाई 8 वर्ष लाग्यो. इन्डियामा त त्यति बेला सबै देशको सार्ने पनि अवस्था आइसकेको थिएन, हाम्रो त सबै सारिएको थियो. त्यस कारण त्यो गरेपछि त्यो उनीहरूको आश्वासन बाँकी नै छ त्यो. अनि यस्ता केही सेक्टरहरूले आफ्नो ग्रेभान्सेस पोख्नु, आफ्नो इच्छा व्यक्त गर्नु, आफ्नो मन लागेको कुरो गर्नु, यो त प्रजातन्त्रको स्वाभाविकै हो नि. यो त यो त जस्तो अमेरिकाको संविधान पनि त तपाईँ हेर्नुहोस्, मान्छे कति चित्त नबुझ्छ नि. त्यहाँ त के भने तपाईँको संविधान प्रक्रिया संशोधन प्रक्रिया गाह्रो छ. 50 वटा राज्यको आफ्नै संसद छ, त्यहाँ आफ्नै कन्स्टिट्युसन छ 50 वटाको. उनीहरूको 3/4 संशोधन गरेपछि अनि फेडरल पार्लियामेन्टले 3/4 चाहिन्छ. त्यो कारणले त्यहाँ उनीहरू देशमा अडेको हो. त्यस कारण यी तपाईँले उठाएको कुराहरू यी समाजमा भइरहे, प्रजातन्त्र भनेकै अनि पो सुधार हुँदै जाने हो नि.
अब जस्तो श्रीमान जरुर एउटा लोकतान्त्रिक समाजमा आफ्नो अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्दाखेरि मान्छेले जुनसुकै मागहरू पनि राख्न सक्छ. अब त्यसको ग्राभिटी कति छ, त्यसमा कति जनताको समर्थन हुन सक्छ, त्यसको आधारमा नै त्यो परिमार्जनको प्रक्रियाहरू सायद सुरु हुन्छ होला. म अलिकति पृष्ठभूमि जान चाहन्छु. 2046 सालको संविधान पनि हामीले हेर्यौं. अब त्यतिखेर संविधान सभा नभइकन पूर्व प्रधानमन्त्री होइन केपी कृष्णप्रसाद भट्टराईको चाहिँ नेतृत्वमा एउटा छोटो समयमा नेपालले एउटा लोकतान्त्रिक संविधान दियो. त्यसलाई पनि हामीले अघि सुरुमै यहाँले भने जस्तै एउटा विश्वकै उत्कृष्ट संविधान भन्यौं. अब 72 सालको संविधान जारी गर्दाखेरिको बखतमा आउँदाखेरि हामीले केही पुराना अवशेषहरूलाई त्याग्दै जाने र केही नयाँ अभ्यासहरू गर्दै जाने क्रममा तराईमा मात्रै नभइकन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि एउटा आशंकाको दृष्टिले हेरिएको थियो र छिमेकी राष्ट्र त्यति सन्तुष्ट नभएको प्रतिक्रियाहरू हामीले प्रत्यक्ष पनि देख्यौं होइन. त्यो टेन्सन आउनुको कारण माने अब आजको विश्व चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदाय बिना एक्लै आइसोलेटेड भएर उत्तर कोरिया जस्तो हामी बाँच्न सक्दैनौं. विश्वका अन्य देशहरूसँगको चाहिँ गतिविधिहरूसँग पनि हामी चाहिँ अलाइन हुँदै जानुपर्ने परिप्रेक्ष्यमा कहाँनिर चाहिँ वास्तवमा अलिकति यहाँले अघि अलिकति इंगित त गर्नुभयो, तर कहाँनिर कमी कमजोरीहरू पनि छन् नि होइन. यसमा यसलाई सुधार गर्दै जानुपर्ने गुन्जायसहरू चाहिँ कुन कुन क्षेत्रमा देख्न सकिन्छ आजको दिनमा?
हेर्नुहोस् अहिले यहाँ के देखिएको छ भने अहिले केही दलहरूले के भन्छन्, हामीलाई कार्यकारी राष्ट्रपति चाहियो भन्छन्. कार्यकारी राष्ट्रपति चाहियो भने के भन्छ तपाईँको, यो मैले अघि भने ब्यार कार्पेन्टर क्वालस हो, टुल्स हो. अब यो हेर्नुहोस् कस्तोमा तपाईँको, हाम्रो यो 46 सालकोबाट यो किन आयो भने 46 सालमा पहिला हामी कहाँ जानुपर्छ, पञ्चायतमा जानुपर्छ. पञ्चायतले के गरेको छ भने तपाईँको, प्रजातन्त्र थिएन, दलहरू प्रतिबन्धित थिए, पञ्चायत व्यवस्था विरुद्ध र राजाको विरुद्ध बोल्यो भने त्यो राजकाज मुद्दा लाग्थ्यो, त्यो मान्छे जेलमा जान्थ्यो. त्यो 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 भएन भन्नु अनि आन्दोलन भएको. आन्दोलन भएपछि के भनेदेखि तपाईँको, त्यति बेलाको सबरेन्टी राजा वीरेन्द्रमा थियो. वीरेन्द्रले के गर्नु, प्रजातन्त्र यसलाई चाहिँदो रहेछ, म दिन्छु, बहुदल चाहियो भनेर उनले दिए. त्यति आजको संविधान सभा इलेक्टेड भयो, त्यति बेला इलेक्टेड थिएन त्यो 9 जना. त्यसपछि तपाईँको विश्वनाथ उपाध्यायको नेतृत्वको थियो त्यो, अनि त्यसपछि तपाईँको संविधानविदहरू थिए, अनि त्यहाँबाट 2 प्रमुख दलका पार्टीहरू थिए. तिनीहरूले के भने तपाईँको इलेक्टेड तिनीहरू रिप्रेजेन्ट होइन, तर तिनीहरूले 2 ठुला दलका, त्यति बेला त दल कम थियो, ठुला दलको प्रतिनिधित्व उनीहरूले गरेका थिए. त्यो एज गुड एज कन्स्टिट्युसन एसेम्ब्ली भने पनि हुन्छ. तर हामीले हेर्ने के भने तपाईँको, कसले बनायो भन्दा पनि संविधान कस्तो छ त्यो हेर्ने हो नि. जस्तो अमेरिकाको संविधान हेर्नु हो नि, 13 स्टेटले मात्रै बनाएको हुन्थ्यो. अहिले अमेरिका 50 स्टेट छ, पहिला 13 बनाए, अनि अरू 13 बनाएपछि त्यो चित्त बुझ्यो, चित्त बुझ्यो भने 37 त्यहाँ त फेरि के भने, हाम्रो संहिता त कस्तो भएको, नेपाललाई चित्तकाट गरेर 7 बनाएको हो. अमेरिकाको त पुरा स्वतन्त्र राष्ट्रहरू आएर मिलेका हुन्. 13 बनाएपछि चित्त बुझेर 37 राष्ट्र आएर त्यहाँ मिले. यो त हामीले चित्त बुझ्यो, हामी पनि यही युनियनमा आउँछौँ भनेर भनेका हुन्थ्यो. त्यस कारण कसले बनायो भन्दा त्यसको उपज हेर्नु पर्यो. 47 संविधान के भयो तपाईँको, 2 प्रमुख दलले बनायो, त्यो राम्रोसँग एरोड पनि गरियो, त्यसलाई त्यसले काम पनि गर्दा आयो. 70 वर्ष मात्र त्यो टिच्यो. त्यति बेला के भएको थियो भने तपाईँको, त्यति बेला माओवादी भन्थ्यो नि, माओवादी गएर जङ्गलमा गयो, उसले उदण्डमा चार 70,000 मान्छे मारिए, त्यहाँ पुल फ्याक्ट्रीहरू सब ध्वस्त पारिए. अब त्यो रिजल्ट के हो भन्दा भएको नि संविधानको दोष होइन कि 47 सालको संविधानले के गर्यो भने तपाईँको 51 सालदेखि रोग सुरु भयो नि. सांसद किन्ने, सांसद फुटाउने, अनि कसरी पदमा जाने त्यहाँ रोग त्यो सुरु भयो नि. यिनीहरूले के हेर्ने भने क्या, पहिला 17 सालको संविधान 17 सालको काण्डले हामीलाई स्वतन्त्र दिएको थिएन, अहिले हामीले स्वतन्त्र पायौँ. तर पञ्चायतले आर्थिक विकासको पूर्वाधार त अलिकति जग राखिदिएको थियो, त्यस कारण हामीले त्यो फोहोरी खेल खेल्यौँ भने त फेरि यो प्रजातन्त्र जान्छ भनेर सोचेनन्. के गर्यो भनेदेखि पञ्चायतको जुन थियो नि कम्पेन्सेटरी जुरिस्प्रुडेन्स भनेको छ, पञ्चायतका पञ्चहरूले मोज गरे, हामीले मोज के नगरे भनेर यिनीहरूले त्यही किसिमको 51 सालमा त्यही गरे. कसरी पदमा बस्नुपर्छ भनेर आफ्नो पार्टी फुटाए, त्यसपछि के गरे त्यो राजाले सम्बोधन गर्दै अनि त्यहाँबाट त्यो विशेष अधिवेशन बोलाउँदै अविश्वास प्रस्ताव पेश गर्दै फाल्दै फेरि त्यहाँ जाने भए. के पनि गर्यो भने तपाईँ गर्नुहोस् ब्याङ्ककमा बस्न पठाए, होटलमा सांसदहरूलाई थुने. अब हामीले के गर्यो भने तपाईँको अहिले यो उसमा नि त्यो 17 वर्ष टिकेपछि नि यदि त्यो राम्रो गरिदिएको भए त्यो गणतन्त्र माओवादीको कारणले मात्र आएको होइन, त्यो 47 सालको संविधान आइसकेपछि नयाँ जुन दुईटा ठुला पार्टी त्यहाँ राज्य सञ्चालन सुरु गरे नि, यिनीहरूले त्यो फोहोरी खेल खेलेर त्यो विकास गर्दै गएको भए त्यो माओवादीले त्यति सपोर्ट पाउँदैन थियो होला. त्यो त त्यहाँ त के भने उसलाई माओवादीलाई मेन स्ट्रिम पोलिटिक्समा पस्न परिरहेको, यतापट्टि यी पोलिटिक्सले के गर्यो भने पञ्चायतले भन्दा नि वर्स बिगार्दै गएका, त्यो कारणले पसेका हुन् मेरो 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 एनालिसिस मेरो रिडिङमा नि. यसमा संविधानको दोष होइन, हामीले मेन के गर्यो भने तपाईँको नि त्यो रोग फाल्नुपर्छ, रोगी फाल्नु हुँदैन. रोगी फाल्यो भने एउटा रोगी मर्छ, रोग फाल्यो भने त्यो रोगै हेर्नु, डेङ्गुको रोगी मारेर डेङ्गु जाँदैन नि, डेङ्गुको कारण त्यो लामखुट्टेमा मार्नु पर्यो नि. यहाँ बिग्रियो के भने तपाईँको नयाँ संविधान आइसकेपछि अहिले हामीले के भने रोगीलाई फाल्यौँ, रोग फाल्न सकेनौँ. अहिले हाम्रो लिगासी के बोक्दा हेर्नुहोस्, अहिले यो 8 वर्षमा जम्मा 2टाले राज गरिरहेका छन्, 2टा. मैले भने 2टा उनीहरूलाई मैले म व्यक्ति म चिन्दिनँ, म त्यो प्रधानमन्त्रीको हैसियत मात्र कुरा राखेको, मैले व्यक्तिको होइन. रामप्रसाद श्यामप्रसाद जोसँग मलाई मतलब छैन, मैले के जो व्यक्ति त्यो प्रधानमन्त्री त्यसको हेरेको, उसले तपाईँ हामीलाई डेलिभरै केही पनि गर्ने. हेर्नुहोस् न, हाम्रो त के भयो पदमा बस्दै नहुने. हेर्नुहोस् देशमा 2टा मन्दिर हुन्छ क्या, एउटा न्यायको मन्दिर अदालत हो, प्रजातन्त्रको मन्दिर संसद हो. अब संसद 2 चोटि विघटन गरे, त्यो संसदमा छलफल नगर कहाँ गरे, छलफल नगर कहाँ गरे. अनि तपाईँ हेर्नुहोस् अहिले पनि मेरो मान्छे खोज्ने कि हाम्रो मान्छे खोज्ने कि राम्रो मान्छे खोज्ने, 70,000 मारिएको हाम्रो मान्छेको लागि हो नि, राम्रो मान्छेको लागि हो नि. यो आइसकेपछि तपाईँ देख्नु भएन, रातमा हुइममा आउने बित्तिकै भरमार अध्यादेश जारी गर्ने, अनि हेर्नुहोस् त्यो संविधानी परिषदलाई त्यो छेद विछेद पारेको. संविधानले के भन्यो, 6 जना नभएको तिमीहरू केही नगर, 6 जना मिलेर गर भनेको हो नि. त्यहाँ 3 जनामा झारेर के गर्छ तपाईँको सब आफ्नो भागभण्डाको नियुक्ति गरिदिएर 52 जना अहिले अन्तर्राष्ट्रिय बदनामी छ मानवाधिकारको कारणले गर्दा.
भनेपछि श्रीमान होइन, जस्तो यो जसरी हिजोको दिनमा व्यक्ति विशेषको पर्फर्मेन्सको आधारले अथवा राजनीतिक दलहरूको पर्फर्मेन्सको आधारले त्यो संविधानै परिवर्तन गर्नुपर्ने स्थिति आयो भने अहिले पनि हामी जो राजनीतिक वृत्तमा छौँ त्यो राजनीतिक वृत्तले यदि स्थितिलाई नसम्हाल्ने हो र त्यसमा समयानुकूल सुधार नगर्दै जाने हो भने अब अन्ततोगत त्यसको प्रभाव चाहिँ होइन त्यसको इफेक्ट चाहिँ संविधानमा पर्ने भयो र संविधान परिवर्तन गर यसलाई हामी मान्दैनौ भन्ने आवाज चाहिँ बढ्दै जाने खतरा आजको चाहिँ सबैभन्दा पेचिलो प्रश्न होइन त श्रीमान.
एकदम ठिक, हेर्नुहोस् हो हेर्नुहोस् अहिले संविधानलाई कुनै खतरा छैन, तब हामी जनतामा कुनै खतरा छैन. यी नेताहरूको त्यो सत्ताको लोभी, यिनीहरूको नन पर्फर्मेन्स. अब हेर्नुहोस् 8 वर्षमा के भयो तपाईँको, गल्फतिर जाने मान्छेको संख्या बढाएछ, यहाँ विकासको तपाईँको भएको विकासमा ध्वस्तमा कुनै पूर्वाधार भएको छैन, खालि गफ मात्रै भयो, खालि भाषण मात्रै भयो. अनइम्प्लोइमेन्ट त्यस्तै छ, महँगी त्यस्तै छ, एजुकेसन त्यस्तै महँगो छ, हेल्थ त्यस्तै छ, हेल्थ सेक्टर त्यस्तै छ. अहिले उद्योग व्यापारहरू फ्रस्ट्रेसन नैराश छ उनीहरूमा. अब विद्यार्थीहरू सबैभन्दा भविष्यको उज्जवल त विद्यार्थीहरू हुन्, विद्यार्थीहरू कस्तो छन्, मेरो फ्युचर के हुन् उनीहरूलाई चिन्ता छ. संविधानलाई संविधान एसचमा कुनै खतरा छैन. संविधानमा के भने नेताहरूको नन पर्फर्मेन्स, बढ्दो करप्सन, मुख्य करप्सन हेर्नुहोस्, अनि आफ्नो मान्छे हाम्रो मान्छे भ्रष्टाचार, यी कारणले गर्दा मात्रै संविधानलाई खतरा होला, नत्र संविधान आफै त कहिले पनि खतरा
छैन. हजुर, त आदरणीय श्रोताहरू अन्तर संवादको आजको बिहानीमा हामी विशेष गरी आज परेको संविधान दिवसको सन्दर्भलाई जोडेर संवाद गरिरहेका छौं. हामीसँग हुनुहुन्छ सर्वोच्च अदालतका पूर्व न्यायाधीश, संविधान र कानूनका ज्ञाता बलराम केसी. अब यो बीचमै श्रीमान म केही संक्षेपमा केही कुराहरू पनि राख्न चाहन्छु. जसरी अहिले विभिन्न भ्रष्टाचारदेखि लिएर विभिन्न काण्डका चाहिँ फाइलहरू एकपछि खोल्ने अनुसन्धान गर्ने जुन क्रममा आम मानिसको एउटा धारणा के छ भने यो न्याय सम्पादनको विषय पनि पहुँचवालाहरूलाई अलिक फरक किसिमको व्यवहार र पहुँच नभने निमुका सर्वसाधारणलाई चाहिँ अर्कै किसिमको व्यवहार गर्ने कानून नै दुई प्रकारको भयो कि भन्ने एउटा प्रश्न पनि यहाँनिर तेर्सिएको छ। व्यवहारिक रूपमा हेर्दाखेरि के छ अवस्था?
हो हेर्नुहोस्, कानून त्यसको डिस्क्रिमिनेटरी भेदभाव कहिले पनि होइन। तपाईँ हामीले देखिहाल्नु नि, यो अहिले यो अस्ति भर्खर भयो, दुई तिनवटा घटना घटे। एउटा त्यो नेपाली नागरिकले भुटान नेपाल पठाउने काण्ड, त्यसमा तपाईँको के भयो, दुईटा ठुला दलका दुईटा नेता जो अझ पनि पाएदेखि प्रधानमन्त्रीमा ताकिरहेका छन्, अझ पनि ज्यान फालेर लागिरहेका छन्, यिनीहरूले के गरे तपाईँको, सबभन्दा पहिला आफ्नो दुईटैको आफ्नो उपप्रधानमन्त्री परे, उनीहरूलाई छुटाउन लागे, त्यसपछि उनीहरूले ट्युन चेन्ज गरे। म त्यहाँ गएको त कहाँ, यो त निर्दोष मान्छे नपरौँ दोषी परौँ भनेर गएको भनेर तपाईँ हामीलाई कति लाजेन भने किन बोले, तपाईँलाई थाहा छ मलाई थाहा छ। कोही आफ्नो मन्त्री छुटाउनु गए, कोही आफ्नो उपप्रधानमन्त्री छुटाउनु गए, कोही आफ्नो पत्नी छुटाउनु गए। अब त्यो पत्नी छुन नहुने, हेर्नुहोस्, उपप्रधानमन्त्री छुन नहुने, अनि 70,000 मारिएको छ नि कानुनी शासनको लागि। प्रजातन्त्रको ब्युटी भनेकै तपाईँको समान बराबर हो न, त्यसले हेर्नुहोस्, कानुनले र संविधानले कालो पनि चिन्दैन, सेतो पनि चिन्दैन, मान्छे चिन्छ। प्रजातन्त्रले महिला र पुरुष चिन्दैन, अपाङ्ग चिन्दैन, सब एउटै ठान्छ उसले। तर यहाँ के भयो, त्यो तपाईँको आफ्नो मान्छे जोगाउनु लाग्यो नि। मेरो त आर्टिकल थियो, तपाईँ हेर्नुहोस्, तपाईँकै मिडियामा त्यो हाम्रो के अरे कति राम्रो छ, क्वेसन गरेको थियो ठुलो प्रधानमन्त्रीको पत्नीहरूलाई, तर हाम्रो ल इन्फोर्समेन्ट एजेन्टहरूले उनीहरूलाई तान्न सकेन, उनीहरूलाई छुटाइदियो। यसमा कानुनको दोष होइन। अब यिनीहरूले कस्तो, हेर्नुहोस्, अदालतलाई कति दुःख दिँदैछन् भने नि, अब हेर्नुहोस्, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, यस्ता काण्ड, यति काण्ड, कति काण्ड छन्, कति काण्ड छन्। अदालत त के भन्नु तपाईँको, अदालत त भकिँदैन नि, यो त काण्ड मचिएको, यत्रो ठुलो काण्डको मुद्दा, यो तपाईँले त सजाय ठोक्नै पर्छ, कोर्टले कहिले पनि भन्दैन। कोर्टले त के भने सुन्छ, अनि त्यहाँबाट वकिलको बहस सुन्छ, अनि त्यसमा मिसिल नभएको प्रमाण हेर्छ। अब यहाँ हेर्नुहोस्, फेरि मिडियामा कसरी जान्छ भने नि, यति अरबको बिगो मारिएको मागिएको छ भनेर मिडियामा आउँछ, यतिजनाले मुद्दा चलाइयो भनेर भनिन्छ त्यहाँ, अनि यत्रो कडा सजाय माग गरिएको छ भनिन्छ। त्यो गर्नको लागि त तपाईँको हस्तक्षेप हुनु भएन, हस्तक्षेप इन्कार गर्न सक्नु पर्यो, राम्रोसँग अनुसन्धान गर्नु पर्यो नि त, अनुसन्धान गर्न नदिएर हस्तक्षेप गरिदिने। हाम्रो शेरबहादुर देवजीको त 7 चोटि कि 8 चोटि त फोन गयो अरे, पत्नीलाई के हुँदैछ भने फोन गयो भने त मिडियामा आइदियो, प्रमुख मिडियामा आइदियो। कत्रो संविधान उपरको बेइमानी, हेर्नुहोस् त्यहाँ केपी ओलीजी पस्नु भएको होइन, त्यो हाम्रो रामजी पहिला छुटाउनुलाई पस्नु भएको नि। अब यस्तो देश भएपछि अनि तपाईँको, अनि संविधानले दुःख पाउँदैन, संविधानलाई दोष जान्दैन, अनि जनताले के, हेर्नुहोस्, जनता अहिले कसरी छन्, ओ मुद्दा चलाइदिएछ वा, केही मन्त्रीले त चलाएको छ नि भनेको छ, तर त्यसमा चाहियो नि त प्रमाण, हस्तक्षेप नगरिकन त्यहाँ अनुसन्धान भएको हुनु पर्थ्यो नि त, त्यसको कति वेट छ। कोर्टले त प्रमाण हेर्ने हो नि, व्यक्ति त हेर्दैन, कोर्टले त मिडिया त हेर्दैन। अनि यसको के हुन्छ, अहिले हेर्नुहोस्, तपाईँलाई थाहा छ यो आँखामा छार हाल्ने भन्छ नि, मलाई के लाग्छ भने तपाईँको, म त्यति त्यही विषयमा काम गरेको, म त्यति कन्फिडेन्ट छैन क्या, ओझिलो अलरेडी प्रमाणले मुद्दा चलायो कि चलाइएन मलाई शङ्कै लाग्छ, नहेरिकन थाहा हुँदैन। तर यो जुन किसिमले दबाब दियो र दबाब इन्कार गर्न सकेनन्, त्यसले गर्दा मलाई ऊ लाग्छ। अब तपाईँले भनेको कुरोमा कन्क्लुजन मैले के भन्न खोजेको भने, कन्स्टिट्युसनल डेन्जर डाइरेक्ट पिपल, जनताबाट होइन, हामीले चुनेर पठाएको र अनवान्टेड गेस्ट भनिन्छ नि, निम्ता नगरीको पाहुनाहरू। अहिले जुन ठुला दलका नेताहरू छ नि, निम्ता नगर प्रधानमन्त्री पदको लागि निम्ता नगरीका पाहुनाहरू शासित हुने हो नि। तपाईँ हामीलाई त इमान्दार मान्छे, अनुभव मान्छे, जवान मान्छे, अभिभावक बन्न सक्ने मान्छेहरू मलाई शासन गरौँ न। जो मान्छे आफ्नो पार्टीले छ्याप्छ त्यो मान्छेले मलाई किन शासन गर्छ, तिमी छोड भन्ने त मेरो अधिकार हो नि। यी फ्याक्टर हुन् जसले गर्दा कन्स्टिट्युसनलाई बडो
थ्रोइङ अ बेबी विथ अ बाथ वाटर भन्छ नि अङ्ग्रेजीमा, होइन, माने बच्चालाई नुहाएर चाहिँ फोहोर पानी फाल्नु पर्ने ठाउँमा बच्चै समेत फालिदिउँ भन्ने किसिमबाट पनि परिवर्तनका चाहिँ कहिले काहीँ ती संकेतहरू आउँछ। म अन्तिममा श्रीमान सोध्न चाहन्छु, जस्तो शक्ति पृथकीकरणको सिद्धान्त हुँदाहुँदै अथवा अहस्तक्षेपको सिद्धान्त पर्ने ठाउँमा न्याय परिषद जहिले पनि तारोमा आउँछ कि यहाँ चाहिँ राजनीतिक हस्तक्षेप बढ्दै गयो, हरेक मानिस चाहिँ अन्तत गत काहीँ न काहीँ म फस्छु, कुनै कानूनी फन्दामा हुन्छु, त्यसकारण मेरा मान्छेहरू त्यहाँ चाहिन्छ भनेर न्यायालयलाई एउटा स्वतन्त्र रूपबाट चाहिँ पर्फर्म गर्नुपर्ने यी अङ्गहरू, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति पृथकीकरणमा पनि अहिले समस्या देखिएको कारणले यो जोखिम बढ्दै गएको भन्छन्। म अन्तिम प्रश्न राखेँ श्रीमान यसमा।
अहिले किनभने देशको संविधानलाई मजबुत गर्ने त कोर्टले हो नि, मुद्दा त्यहाँ जान्छ, गएपछि संविधान कोर्टले व्याख्या गर्छ, अनि त्यहाँबाट संविधानिक विकास हुन्छ नि। अहिले सबले के गरिरहेको छ भने तपाईँको, एउटा हामीले न्याय परिषद बनाएको छौँ, नयाँ परिषदमा पाँच सदस्य छन् जसले न्यायाधीश नियुक्ति गर्छ। अदालत राम्रो र प्रभावकारी कहिले हुन्छ तपाईँ हेर्नुहोस्, पाँच करोड पढ्ने गाडी तपाईँको न्यायाधीशले दिएर त्यो प्रभावकारी बन्दैन, उसलाई तपाईँको पाँच तारे होटेलको सहुलियतको सरकारी बङ्गला बनाइदिएर राखे पनि त्यो बन्दैन। इमान्दार न्यायाधीश र राम्रो न्यायाधीश भने त्यहाँ राम्रो फैसला आउँछ अनि त्यहाँबाट प्रभावकारी न्याय प्रशासन बन्छ नि, उसैले हो नि सरकारले चेक गर्ने। अस्ति तपाईँको सडक दुर्घटना कसले चेक गर्यो? कोर्टले चेक गरिदिएको हो नि, कोर्टले गर्दा इलेक्सनमा जानु पर्यो, तुरन्त जानु पर्यो नि, सरकारले कन्टिन्यू गर्न पायो नि। त्यस कारण यो प्रजातन्त्र व्यवस्था कोर्ट त अति आवश्यक छ र नेपालको कोर्टले अहिले दुई चार वर्ष यताबाट राम्रो गरिरहेको छ। अब हेर्नुहोस् यहाँ कसरी बिग्रियो भने त्यो न्याय परिषद अब अहिलेको नेताबाट मैले आश गरेको छु, योभन्दा अगाडिको हरिकृष्ण कार्यकाले नियुक्ति नै गर्न सक्नु भएन, अनि त्योभन्दा अगाडि के गर्यो भने तपाईँको नेतृत्व अन्त सर्वोच्चको नेतृत्व कहिले पनि त्यो सङ्ख्या र बहुमतको हिसाब गर्दैन। किन संविधानले के भनेको छ भनेदेखि प्रधान न्यायाधीशलाई तिम्रो जिम्मा प्रभावकारी न्याय प्रशासन बनाउने तिम्रो जिम्मा भनिएको छ। अब न्याय प्रशासन प्रभावकारी कसरी बन्छ भन्दा राम्रो बिल्डिङले त बन्दैन, क्वालिटी जजमेन्टले बन्ने हो नि। क्वालिटी जजमेन्ट कसले दिन्छ भने जो न्यायाधीश बडो राम्रो छ, बडो अध्ययनशील छ, बडो अनुभवी छ, बडो इमान्दार छ, बडो मुद्दा बुझ्छ, त्यसले क्वालिटी जजमेन्ट दिन्छ नि, त्यसको न्यायाधीश आयो नि। त्यो छान्नलाई त्यहाँ संविधानले कहिले पनि संविधान र कानुनले नि तिमी भोट गर तिन दुई गर भनेको छैन, संविधानले भनेको छ। यो तपाईँको एउटा मैले भन्न पाएँ, बडो खुसी लाग्यो, भनेको छैन संविधानले। त्यहाँ प्रभावकारी न्याय तिमी बनाउनु पऱ्यो प्रधान न्यायाधीश भनेको छ। अब हेर्नुहोस् प्रधान न्यायाधीशले पनि दिन हेर्नुहोस् न्यायाधीशहरूलाई भित्रबाट लाँदा कुनै समस्यै छैन, भित्रका जुन तालिम प्राप्त छन्, इमान्दार छन्, मुद्दा बुझ्छन्, उनीहरू त कामै त्यही गरिरहेका छन्, तिनीहरू त बहिष्कार गर्नै मिल्दैन, उनीहरू त पाखा पार्नै मिल्दैन, प्राथमिकता उनीहरूलाई दिनुपर्छ। बाहिरबाट ल्याउँदा कस्तो ल्याउनुपर्छ भन्ने कुरो त सर्वोच्चमा ल्याउनु पऱ्यो भने त सर्वोच्च प्र्याक्टिस गरेको मात्रै ल्याउनु पर्छ नि त, जिल्लामा प्र्याक्टिस गरेको सर्वोच्चमा ल्याउनु हुँदैन त। हाम्रो बितेको इतिहास के हो भने जिल्लामा प्र्याक्टिस गरेकोले एकैचोटि सर्वोच्चमा ल्याएर
अलिकति रोल क्रमको र एउटा विधि विधानको पनि कुरा आयो। समय मैले यति नै दिन सके श्रीमान, आजलाई फेरि पनि न्यायिक क्षेत्रका विभिन्न पाटोमा बसेर संवाद हुने नै छ। समय र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद छ। हस् धन्यवाद। त आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो। संविधान दिवसको सन्दर्भ पारेर हामी संविधान र कानूनका ज्ञाता एवं सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँग कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।